आगे चलते हैं सूरत अल हश्र। बिस्मिल्लाहिर रहमानिर रहीम, सब्बह लिल्लाहि मा फिस समावाति व मा फिल अर्द व हुवल अज़ीज़ुल हकीम। शुरू करती हूँ अल्लाह के नाम से जो बड़ा मेहरबान और निहायत रहम वाला है। आसमानों और जमीन की हर चीज अल्लाह ताला की पाकी बयान करती है और वो गालिब और बाहिकमत है। वही है जिसने अहले किताब में से काफिरों को इनके घरों से पहले हशर के वक्त निकाला। तुम्हारा गुमान जिब न था कि वो निकलेंगे और वो खुद भी समझ रहे थे कि इनके संगीन किले इन्हें अल्लाह के अजाब से बचा लेंगे। बस इन पर अल्लाह का अजाब ऐसी जगह से आ पड़ा कि इनको इसका गुमान भी न था और इनके दिलों में अल्लाह ने रोब डाल दिया और वो अपने घरों को अपने ही हाथों से उजाड़ रहे थे। असल में ये गजवा बनू नज़ीर पे तबसरा है पूरी सूरत में, आप उस तनाजुर में जहन में रखिएगा। यहूद का एक कबीला था, मुसलमानों के साथ मिलकर रहता था लेकिन वक्तन फवक्तन तकलीफ देता, फितने फैलाता, साजिशों के जाल बुने जाते। तो एक वक्त आ गया कि जब इन्होंने इनके एक शख्स ने मुसलमान औरत की बेहुरमती की। एक सुनार था, उसके पास मुसलमान औरत किसी जरूरत के तहत गई तो किसी जालिम ने उससे नजर चुरा के उसका कपड़ा जो था, जो उसकी आजार थी, उसको पीछे से किसी चीज के साथ बांध दिया। जब वो औरत अपने हिसाब से उठी तो उसका पर्दा खुल गया, यानी वो बरहना हो गई। इस मंजर को देख के वो जो थे हंसने लगे, मजाक उड़ाया। इस बात पे अल्लाह के नबी सल्लम को जब इस वाक्य की खबर पता चली कि एक मुसलमान औरत की इस्मत पे हमला हुआ, तो आपने उन मुसलमानों की तरफ कूच करने का हुक्म दिया और जंग का इरादा फरमाया। मैं यहाँ इस वाक्य को पढ़ती हूँ तो मैं सोचती हूँ कि एक औरत का लिबास उतरने की कोशिश हुई और अल्लाह के नबी ने फौजें निकाल दी। अल्लाह का शुक्र है कि आज वो यहाँ नहीं है, कि जो इस वक्त जो उम्मत मुस्लिमा और उनकी औरतों और उनकी बेटियों पे जो हमले हैं उनकी बेहयाई के, इनको देख के न जाने फिर क्या ना हो जाता। बहरहाल इस तनाजर के तहत मैं अब इसको सुनिए कि अल्लाह ताला ने ये हुआ लेकिन उनके ऊपर इतना रोब तारी हो गया कि उन्होंने मुकाबला करने की बजाय अपने घरों में छुप गए और बड़े किले थे। तो उसी का जिक्र है इस आयतों में। मैं दोबारा पढ़ती हूँ इस आयत से, आयत नंबर 2 से। वही है जिसने अहले किताब में से काफिरों को इनके घरों से पहले हशर के वक्त में निकाला। तुम्हारा गुमान भी न था कि वो निकलेंगे, वो खुद भी समझ रहे थे कि इनके संगीन किले इन्हें अल्लाह के अजाब से बचा लेंगे। बस इन पर अल्लाह का अजाब ऐसी जगह से पड़ा कि उनको गुमान भी न था और उनके दिलों में अल्लाह ने रोब डाल दिया और वो अपने घरों को अपने ही हाथों से उजाड़ रहे थे और मुसलमानों के हाथों से भी बर्बाद करवा रहे थे। बस ए आंखों वालों, इबरत हासिल करो। और अगर अल्लाह ताला इन पर जिलावतनी को मुकर्रर न कर दिया होता, अगर अल्लाह ताला ने इन पर जिलावतनी को मुकर्रर न कर दिया होता तो यकीनन इनको दुनिया में भी अजाब देता और आखरत में तो इनके लिए आग का अजाब है। ये इसलिए कि उन्होंने अल्लाह की और उसके रसूल की मुखालफत की, और जो भी अल्लाह की मुखालफत करेगा तो अल्लाह ताला भी सख्त अजाब करने वाला है। मा कता तुम मिल्ली नतिन औ तरक तुमूहा क़ाइमतन अला उसूलिहा। तुमने खजूर के जो दरख्त काट डाले या जिन्हें तुमने इनकी जड़ों पर बाकी रहने दिया, ये सब अल्लाह ताला के फरमान से था, इसलिए भी कि फासिकों को अल्लाह ताला रुस्वा कर दे। और इनका जो माल अल्लाह ताला ने अपने रसूल के हाथ लगाया, जिस पर ना तो तुमने घोड़े दौड़ाए और ना ऊंट, बल्कि अल्लाह अपने रसूल को जिस पर चाहे गालिब कर देता है और अल्लाह ताला हर चीज पर कादिर है। बस्तियों वालों को जो माल अल्लाह ताला तुम्हारे लड़े भिड़े बगैर अपने रसूल के हाथ लगाए, वो अल्लाह का है और उसके रसूल का और कराबत वालों का और यतीमों, मिस्कीनों और मुसाफिरों का, ताकि तुम्हारे दौलतमंदों के हाथों में ये माल गर्दिश न करता रह जाए और तुम्हें जो कुछ रसूल दे इसको ले लो और जिससे रोक दे रुक जाओ। अल्लाह ताला से डरते रहो, यकीनन वो सख्त अजाब वाला है। وَمَا آتَاكُمُ الرَّسُولُ فَخُذُوهُ وَمَا نَهَاكُمْ عَنْهُ فَانْتَهُوا وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ لِلْفُقَرَاءِ الْمُهَاجِرِينَ الَّذِينَ أُخْرِجُوا مِنْ دِيَارِهِمْ وَأَمْوَالِهِمْ مَالِفَ إِنْ مُهَاجِرْ مُسْكِينُوں کے لیے ہے جو اپنے گھروں سے اور اپنے مالوں سے نکال دیے گئے ہیں، وہ اللہ کے فضل اور اس کی رضامندی کے طلبگار ہیں और अल्लाह ताला की और उसके रसूल की मदद करते हैं, यही लोग सच्चे हैं। और इनके लिए जिन लोगों ने अपने घरों में यानी अहले मदीना یعنی انصار کا ذکر ہے یہاں، اور ان کے لیے جنہوں نے اپنے گھر یعنی مدینہ میں اور ایمان میں ان سے پہلے جگہ بنا لی ہے اور اپنی طرف ہجرت کر کے آنے والوں سے محبت کرتے ہیں، اور مہاجرین کو جو کچھ دے دیا جائے اس پر وہ اپنے دلوں میں کوئی تنگی محسوس نہیں کرتے بلکہ خود اپنے اوپر ترجیح دیتے ہیں، گو خود کو کتنی ہی سخت حاجت ہو۔ بات یہ ہے کہ جو بھی اپنے نفس کے بخل سے بچا لیا گیا وہی کامیاب اور بامراد ہے۔ اور اس کے بعد دوسرے لوگ، والذین جاؤوا من بعدہم یقولون ربنا اغفر لنا ولإخواننا الذین سبقونا بالإیمان ولا تجعل فی قلوبنا غلا للذین آمنوا ربنا انک رؤوف رحیم۔ اور ان کے لیے جو ان کے بعد آئیں، جو کہیں گے اے ہمارے پروردگار ہمیں بخش دے، اور ہمارے ان بھائیوں کو بھی جو ہم سے پہلے ایمان لا چکے ہیں، ایمانداروں کی طرف سے ہمارے دل میں کینہ اور دشمنی نہ ڈال، اے ہمارے رب تو شفقت اور مہربانی کرنے والا ہے۔ یہ تھا رکوع نمبر 4، اس کو عنوان کیا ہے پہلا حشر۔ پہلا حشر کیا تھا؟ شاید آپ ترجمہ سنتے وقت بھی سوچیں گے، یہود کے جو 3 قبیلے تھے ان کو 2 قسطوں میں مدینہ سے نکلنا پڑا، ایک بنو نذیر کو غزوہ یعنی بنو نذیر کے بعد، اور دوسرا خیبر کے طور پہ۔ تو پہلا حشر کون سا ہوتا ہے؟ جب قبیلہ بنو نذیر مدینہ کو چھوڑنے پہ مجبور ہوا، انہی کا ذکر اس میں تھا۔ اللہ تعالیٰ نے اس میں ہمیں اس جنگ کے واقعات سامنے رکھتے ہوئے کچھ باتیں بتائیں، اور وہ کیا کہ اللہ نے ان کے دلوں میں روب ڈال دیا، اور آج بھی یہ روب موجود ہے، صرف ہمیں اس کا یقین دلانے کی خود کو ضرورت ہے، ورنہ مشرق اور کافر ہمیشہ ایمان والوں سے ڈرتا ہے۔ دوسری چیز اس سے ہم نے یہ سیکھی، یعنی اس کے دوسرا نقطہ اس میں کیا تھا اس جنگ کے حالات سے، کہ انہوں نے کبھی سوچا بھی نہیں تھا کہ وہ اپنے گھر چھوڑیں گے، لیکن ان کو چھوڑنا پڑا۔ وہ سمجھ رہے تھے کہ ہمارے یہ قلعے ہمیں اللہ کے عذابوں سے بچا لیں گے، لیکن نہ بچا سکے۔ پھر اللہ ایسی طرف سے ان پہ اللہ تعالیٰ نے عذاب بھیجا کہ جس کو یہ تصور بھی نہیں کرتے تھے۔ اللہ نے ان کے دلوں میں روب ڈال دیا، اپنے ہاتھوں سے اپنے گھروں کو برباد کر رہے تھے اور مومنوں کے گھروں کو بھی۔ اللہ نے ان کے حق میں جلا وطنی نہ لکھی ہوتی تو دنیا میں عذاب آتا، یعنی یہ ان کو ان کے گھروں سے نکالنا ایک ان کے لیے کفایت ہوگی کہ ان پہ کوئی ایسا عذاب نہیں آیا جو پچھلی قوموں کے اوپر آیا اپنے رسولوں کی نافرمانی کے نتیجے میں۔ یہ عذاب کی قسم تھی۔ اس جلا وطنی کے باوجود ان کے لیے آخرت کا عذاب موجود ہے، اور ان کو یہ نہیں چاہیے تھے کہ اللہ اور اس کے رسول کا مقابلہ کرتے، اور اللہ تعالیٰ سزا دینے میں سخت ہے۔ پھر اس کے بعد اس جنگ کے دوران جو کچھ اقدامات کیے گئے جو صرف اس وقت کے لیے خاص تھے، اس سے بعد یا اس سے پہلے کسی جنگ میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے نہ یہ کیا نہ حکم دیا، اس میں سے ایک چیز کیا تھی کہ درخت کاٹے گئے تھے۔ یعنی صحابہ کرام نے بتایا کہ ہمارے اور ان کے قلعوں کے بیچ میں کچھ درخت ہیں بڑے بڑے، کہ جو ہمیں ان تک پہنچنے میں اور اس طرح جنگ میں مشکل ہوگی، تو آپ نے پھر درخت کاٹنے کا حکم دیا۔ لیکن اس کے علاوہ اللہ کے نبی نے ہمیشہ اس چیز سے منع رکھا کہ کوئی درخت نہ کاٹے جائیں۔ تو اللہ تعالیٰ نے فرمایا کہ یہ حکم جو کاٹے تھے یہ اللہ کے حکم سے کاٹے تھے، اللہ تعالیٰ فاسقوں کو ذلیل کرنے کے لیے حکم دے رہا تھا۔ اور اس کے بعد مال فے کی بات ہوئی، یعنی بن لڑے جو مال مسلمانوں کو مل جاتا ہے وہ مال فے ہے، اور ایسا مال پھر اللہ تعالیٰ کے اور اللہ کے رسول اور غریبوں اور مسکینوں کے لیے ہوتا ہے، اور کیونکہ اس میں کسی کی ایفرٹ نہیں لگتی تو پھر اس میں اس طرح حصہ نہیں ملتا مہاجرین مجاہدین کو جس طرح کے مال غنیمت میں ملتا ہے۔ پھر اس کے بعد اس کی اہمیت بھی بتائی کہ اس مال دولت کی گردش کا ایک نظریہ اس آیتوں سے ہمیں سمجھ میں آیا کہ اسلام دولت کو امیر ہاتھوں سے غریب ہاتھوں میں پلٹانا چاہتا ہے۔ آیت نمبر 7 میں اس کا ٹاپک ہے، اگر آپ ہائی لائٹ کرنا چاہیں تو کر سکتے ہیں، کئی لا یکون دولتم بین الاغنیائی منکم، کیونکہ مال اسلوات لوگ کہتے ہیں کیوں زکوٰۃ کا نظام ہے، کیوں ہے یعنی اس طرح کی پابندیاں ہیں، تو اس کی وجہ یہ کہ امیروں سے دولت غریبوں میں چلی جائے، امیر امیر تر اور غریب غریب تر نہ ہو جائے۔ اس کے بعد انصار کے ایمان پر ان کے اثار پر 6 باتیں ہوئیں۔ یعنی مہاجرین جب آئے تو انصار نے کیا کیا؟ پہلی بات ہے کہ ان مہاجرین سے محبت کی۔ اسے کیا پتہ چلا کہ اگر کوئی آپ کے پاس آئے تو صرف اس کو کپڑے روٹی کھانا ہی نہیں آفر کرنا، بلکہ اس کو آپ کی محبت کی بھی ضرورت ہوتی ہے۔ پھر وہ अगर मुहाजरीन को कुछ ज्यादा भी दे दिया जाता तो दिल में तंगी महसूस न करते, अपनी जात पर दूसरों को तरजीह देते थे। और इससे बताया कि अगर उनको खुद भी जरूरत हो, इसके बारे में एक वाकया है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में पेश हुआ। और वो क्या था कि एक दफा एक मेहमान नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आया, भूखा था शख्स। आपके पास इत्तेफाक से उस दिन खाने को कुछ भी नहीं था। आपने उनको एक सहाबी के घर भेज दिया कि वहां इनके लिए खाना होगा। वो बैठे थे, आपने कहा इनको ले जाओ। वो लेके गए, जब घर गए तो मालूम हुआ कि घर में भी एक ही वक्त शख्स का खाना है। अब उस दौर का रिवाज क्या था कि मेहमान के साथ जब मिलके खाते नहीं थे तो वो खाता नहीं था, यानी इसको एक बदशगुनी समझा जाता था कि हम तो खाएं वो ना खाएं। अब किया क्या जाए, तो इसके लिए इन्होंने अपनी बीवी से कहा कि देखो तुम खाना तैयार रखो, जब खाना रखोगी तो मैं उसमें चिराग को ठीक करने, जैसे वो लालटेन होती है या कुछ उसका तेल वगैरह सही करने के यानी बहाने से तेल को मतलब चिराग को बुझा दूंगा, और इस तरह मेहमान भूखा खाता रहेगा और मैं उसके साथ बैठ के सिर्फ ऐसी आवाज बनाऊंगा कि मैं भी खा रहा हूं ताकि वो सुकून से खा सके। लिहाजा उन्होंने ऐसे ही किया। अब पास बैठे मेहमान को तो पता नहीं चला, लेकिन सुबह जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास तशरीफ लाए तो आपने फरमाया कि तुम्हें मालूम है कि अल्लाह ने तुम दोनों मियाँ और बीवी के बारे में कुरान पाक में एक आयत नाजिल कर दी, और वो यही आयत थी, आयत नंबर 9, कि वयूसिरून अला अनफुसिहिम वलौ काना बिहिम खसासा, खुद तंगी भी हो लेकिन दूसरों को देते हैं। वमें यू कशुख नफ्सिही फौलाए हुमुल मुफ्लिहून, तो इससे बहुत ही ज्यादा खूबसूरत अदब और अखलाक समझ में आता है। अमूमन हम दूसरों को खिला के खुश होते हैं, लेकिन ये उस वक्त खिलाने की बात है जब हम खुद भी भूखे हों। अपना बच्चा भूखा है तो किसी और के बच्चे को देती हूँ, खुद भूख हो और किसी दूसरे को देती हूँ, कम कम हो तो वो चीज़ के अपने लिए तो बचा के नहीं रख लेती, और ज्यादा चीज़ दूसरों के सामने रखना, यानी इखलाक और ईमान के साथ जब इंसान के दिल में फराख दिली भी आ जाती है तो वो फिर वाकई बहुत बड़े बड़े काम करता है। फिर एक और चीज़ इसके बारे में समझ में आई कि दुआएं क्या करते हैं कि दिलों से ईमान वालों के लिए कीने निकल जाएं। मैं चाहूंगी कि आज के दौर में इस दुआ को हर इंसान को कसरत से पढ़ना चाहिए। आयत नंबर 10 के अंदर जो दुआ है, रब्बना अग़फिर लना वल इख़वानिना अल्लज़ीना सबक़ूना बिल ईमान, यहां तक तो अमल लोग करते हैं कि जो लोग हमसे पहले चले गए उनको बख्श दे, लेकिन अगला हिस्सा क्या है, वला तज अल्फी कुलूबिना गिल्लन, किसके लिए, लिल्लज़ीना आमनो, अल्लाह ईमान वालों के लिए हमारे दिल में कीना ना रख। ये दुआ जब पढ़ेंगे तो इंशाल्लाह मुसलमान जो आज मुसलमान से कटता है, गिरोहों में बढ़ता है, गिरोहों में बढ़ता है, उससे इंशाल्लाह बचने से अल्लाह ताला बचा लेगा। इस दुआ को याद करना है, और सारे रुकू में फिर अमल की वही बातें हैं कि हमें अपने लिए अच्छे अदब और अखलाक सीखने हैं, ईमान वालों से मोहब्बत करनी है, अपनी ज़ात पे दूसरों को तरजीह देनी है, दिल की तंगी से बचने की दुआएं करनी है। ये भी एक घुटन होती है जो दिल की तंगी की सूरत में हमारे ऊपर मुसल्लत की जाती है। आगे चलते हैं रुकू नंबर 5। अलम तर इल्लज़ीन नाफ़क़ू यकूलून अली इख़वानिहिम अल्लज़ीन कफ़रू, क्या तूने इन मुनाफिकों को ना देखा कि अपने अहले किताब काफिर भाइयों से कहते हैं, अगर तुम जिला वतन किए गए तो ज़रूर और बिल ज़रूर हम भी तुम्हारे साथ निकल खड़े होंगे, और तुम्हारे बारे में हम कभी भी किसी दूसरे की बात नहीं मानेंगे, और अगर तुमसे जंग की जाएगी तो बखुदा हम तुम्हारी मदद करेंगे, लेकिन अल्लाह ताला गवाही देता है कि ये कतन झूठे हैं। अगर ये जिला वतन किए गए तो ये इनके साथ न जाएंगे, और अगर इनसे जंग की गई तो ये इनकी मदद भी न करेंगे, और अगर बिलफर्ज मदद पर आ भी गए तो पीठ फेर कर भाग खड़े होंगे, फिर ये मदद न किए जाएंगे। मुसलमानों यकीन मानो कि तुम्हारी हैबत इनके दिलों में बनिस्बत अल्लाह की हैबत के बहुत ज्यादा है, इसलिए कि ये बेसमझ लोग हैं। ला युकातिलूनकुम जमीया, ये सब मिलकर भी तुमसे लड़ नहीं सकते। अल्लाह करे आज के मुसलमानों की नायतों पर यकीन आ जाए। हाँ, ये और बात है कि किला बंद मकामात में हों या दीवारों की आड़ में, यानी छुप के तो वार करेंगे, सामने नहीं आएंगे। इनकी लड़ाई तो इनकी आपस में बहुत ही सख्त है। तहसबहुम जमीयन व कुलूबहुम शत्ता, आप तो ये सोचते हैं कि ये आपस में मुत्तहिद हैं, हालांकि इनके दिल एक दूसरे से कटे हुए हैं। اور یہ اس لیے کہ یہ بے عقل لوگ ہیں. یعنی بظاہر یہ لگتا ہے کہ یہود نصارہ ایک ہیں, ایک نہیں ہیں. ہاں جہاں مسلمانوں کی دشمنی پہ آتے ہیں تو پھر ایک ہو جاتے ہیں, ورنہ آپس میں ان کا اتحاد نہیں ہے. ان لوگوں کی طرح جو ان سے کچھ ہی پہلے گزرے ہیں, جنہوں نے اپنے کام کا وبال چکھ لیا اور جن کے لیے المناک عذاب تیار ہے, کمثل الشیطان اذ قال للانسان اکفر, شیطان کی طرح کہ اس نے انسان سے کہا کفر کر, جب وہ کفر کر چکا تو کہنے لگا کہ میں تو اللہ رب العالمین سے ڈرتا ہوں. بس دونوں کا انجام یہ ہوا کہ آتش دوزخ میں ہمیشہ کے لیے گئے, اور ظالموں کی یہی سزا ہے. رکوع نمبر 5 تھا. اس کا عنوان کیا ہے؟ منافقین کی سرگرمیاں. پورے رکوع میں منافقوں کی کچھ باتیں ہوئیں. سب سے پہلے منافقوں کے وعدوں کی بات ہوئی. کیا وعدے کرتے تھے؟ اہل کتاب سے کیا کہتے تھے کہ اگر تمہیں نکالا گیا تو ہم بھی تمہارے ساتھ نکلیں گے, آپ کے معاملے میں کسی کی بات نہیں سنیں گے, اور اگر آپ سے جنگ کی گئی تو ہم آپ کی مدد کریں گے. آج بھی بہت سارے پیکٹس کے اور سمجھوتوں کے نام پہ ایسے ہی دعوے کچھ نان مسلم حکومتیں مسلمانوں سے کرتی ہیں, لیکن تاریخ گواہ ہے کہ جب مسلمانوں پہ مشکل وقت آیا انہوں نے کام نہیں کیا. میں نام نہیں لینا چاہتی, لیکن مشہور نعرے ہیں ہمارے ملکوں کے ناطے سے, فلاں ملک سے دوستی زندہ باد, فلاں ملک فلاں پاکستان کے ساتھ, لیکن جب مسلمانوں پہ کوئی آڑا وقت آیا ان کی ہمدردیاں مسلمانوں کی بجائے کفار کے ساتھ تھیں. یہ چیز اس سے معلوم ہوئی. پھر اللہ تعالیٰ نے ان کے بارے میں بتایا کہ یہ قطعی جھوٹے لوگ ہیں. کیسے؟ اگر موقع ملا تو کبھی نہ نکلیں گے, جنگ کی گئی تو تمہاری مدد نہ کریں گے, ہاں اگر مدد کریں گے بھی تو پیٹ پھیر جائیں گے, یعنی عین وقت پہ دغا دے دیں گے. پھر اللہ تعالیٰ نے اس بات پہ کہ یہ بے عقل لوگ ہیں, اس کی تکرار ہے اس رکوع میں. کون ہوتا ہے بے عقل؟ اس کے بارے میں کچھ باتیں. نمبر 1, اللہ کے سے بڑھ کے تمہارا خوف ہے. اپنے لیے عمل میں ساتھ ہی ساتھ دیکھتے جائیے کیا میں بے عقل تو نہیں. بے عقل لوگوں کی پہچان کیا ہے؟ کہ اللہ سے زیادہ لوگوں سے ڈرتے ہیں, سمجھ بوجھ نہیں ہوتی, معاملہ شناس نہیں ہوتے, گھبراہٹوں کا شکار رہتے ہیں, کبھی اکٹھے ہو کر دین کے مقابلے پہ نہیں آ سکتے, اسلام کا مقابلہ نہیں کر سکتے. پھر کبھی مقابلہ کرنا پڑے تو اس دیواروں کے پیچھے سے, یعنی محفوظ بلٹ پروف گاڑیوں میں بیٹھ کر یا زلزلہ پروف عمارتوں میں بیٹھ کے گولیاں چلا سکتے ہیں. لیکن حقیقت کیا ہے کہ ایسی گولیاں چلانا اور بات ہے, اور میدان جنگ میں آ کے سینے پہ تیر کھانے کی کے خطرے کے باوجود آنا اور مقابلہ کرنا, یہ بالکل دوسری بات ہے. اور تاریخ گواہ ہے, آپ پوری سیرت کھول کے دیکھ لیں نبی صلی اللہ علیہ وسلم کی, 10 سالہ مدنی زندگی میں جتنی یہود کے ساتھ لڑائیاں ہوئیں کسی لڑائی میں یہ کھل کے سامنے نہیں آئے, دوسروں کو سازشوں کے طور پہ لائے, اور اگر خود مقابلہ ہوا تو چھپ گئے. غزوہ بنو قریظہ میں یہی ہوا, بنو نذیر میں یہ ہوا, جو اگلا ان کے ساتھ غزوہ خیبر ہوا اس میں بھی ان پہ دلوں میں روب ڈل گیا. پھر بے عقلی کی ایک اور بات کیا ہے کہ آپ سے مخالفت میں بڑے سخت ہیں, اسلام مخالفت میں زبردست ہیں. ان کے دل آپس میں بھی پھٹے ہوئے ہیں. آپ جا کے یہود اور نصارہ کی آپس کی لڑائیوں کے ریکارڈ دیکھیے, اس سے بہت زیادہ ہے جو مسلمانوں سے ان کی لڑائیاں ہوئیں. لیکن یہ الگ بات ہے کہ جہاں ہدف ایک ہو جاتا ہے, یعنی اسلام دشمنی, تو وہاں یہ لوگ پھر مل جاتے ہیں. اللہ تعالیٰ فرماتے ہیں کہ ان کے لیے دردناک عذاب ہے. پھر آخر میں منافق کی مثال شیطان سے دی گئی. یہ بھی بڑی خوفناک بات ہے کہ نفاق اتنی بری چیز ہے کہ انسان کو شیطانیت پہ اتار دیتا ہے. انسان سے کہتا ہے کفر کر, پھر جب انسان اس کے کہنے پہ کفر کرتا ہے تو کہتا ہے میں بے نیاز ہوں کیونکہ مجھے اللہ سے ڈر لگتا ہے. اللہ تعالیٰ کہتے ہیں کہ جہنم میں یہ سب لوگ ساتھ رہیں گے. ہمارے لیے اس رکوع میں عمل کی بات یہی تھی کہ ہم نے منافقانہ سرگرمیوں سے رکنا ہے, سازشیں نہیں کرنی اسلام کے خلاف, اور ڈھکے چھپے وار نہیں کر دیں. رکوع نمبر 6 کو دیکھتے ہیں. یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد واتقوا اللہ ان اللہ خبیر بما تعملون. اے ایمان والو, اللہ سے ڈرتے رہو اور ہر شخص دیکھ بھال لے کہ کل قیامت کے واسطے اس نے اعمال کا کیا ذخیرہ آگے بھیجا ہے, اور ہر وقت اللہ سے ڈرتے رہو, اللہ تعالیٰ تمہارے سب اعمال سے باخبر ہے. ولا تكونوا كالذين نسوا الله فانساهم انفسهم. اور تم ان لوگوں کی طرح مت ہو جانا جنہوں نے اللہ کے احکامات کو بھلا دیا تو اللہ نے بھی ان کو ان کی جانوں سے غافل کر دیا، ایسے ہی لوگ نافرمان اور فاسق ہوتے ہیں۔ لا يستوي اصحاب النار واصحاب الجنه اصحاب الجنه هم الفائزون، اہل دوزخ اور اہل جنت برابر نہیں، جو اہل جنت ہیں وہی کامیاب ہیں اور جو اہل نار ہیں وہ ناکام ہیں۔ لو انزلنا هذا القران على جبل لرأيته خاشعا متصديا من خشية الله، اگر ہم اس قرآن کو کسی پہاڑ پر اتارتے، یعنی نبی صلی اللہ علیہ وسلم کے سینے مبارک پہ اتارنے کی بجائے کسی پہاڑ پہ اتارتے، تو دیکھتا کہ اللہ کے خوف سے وہ دب جاتا اور ٹکڑے ٹکڑے ہو جاتا۔ ہم ان مثالوں کو لوگوں کے سامنے بیان کرتے ہیں تاکہ وہ غور و فکر کریں۔ هو اللہ الذی لا الہ الا ہوا، یہاں سے لے کے آخر آیتیں جو ہیں اس کے بارے میں نبی صلی اللہ علیہ وسلم کا عمل ملتا ہے کہ فجر اور مغرب کے بعد تین دفعہ اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم، تین دفعہ یہ کلمات پڑھتے اور اس کے بعد یہ آخری تین آیتیں ایک دفعہ پڑھ لیتے، تو اس کے بارے میں بہت زیادہ فضیلت ہے اور صحیح روایت سے یہ چیز ہے۔ کیوں پڑھتے ہیں، کیا ہوتا ہے، اب ترجمے پہ غور کریے کہ وجہ کیا ہے، کیونکہ کوئی بھی وظیفہ بغیر سوچے سمجھے کرنے سے بات نہیں بنتی۔ هو الله الذي لا اله الا هو عالم الغيب والشهاده هو الرحمن الرحيم، وہی اللہ ہے جس کے سوا کوئی معبود نہیں، چھپے کھلے کا جاننے والا، مہربان اور رحم والا۔ وہی اللہ ہے جس کے سوا کوئی معبود نہیں، بادشاہ نہایت پاک، سب عیبوں سے پاک، امن دینے والا، نگہبان، غالب، زور آور اور بڑائی والا۔ پاک ہے اللہ ان چیزوں سے جنہیں یہ اس کا شریک قرار دیتے ہیں۔ هو اللہ الخالق البارئ المصور له الاسماء الحسنى، وہی اللہ ہے پیدا کرنے والا، وجود بخشنے والا، صورت بنانے والا، اسی کے لیے نہایت اچھے نام ہیں۔ ہر چیز خواہ وہ آسمانوں میں ہو یا زمین میں، اس کی پاکی بیان کرتی ہے، اور وہی غالب حکمت والا ہے۔ یہ تھا رکوع نمبر 6۔ اس کا عنوان کیا ہے، کل کے لیے کیا تیاری کی؟ کون سے کل کے؟ عید کے لیے، جمعے کے لیے، کون سے دن کے لیے؟ آخرت کے کل کے لیے۔ حقیقت یہ ہے کہ اس رکوع میں اللہ تعالیٰ نے جو ہمیں بات دی وہ کیا ہے کہ اللہ کو بھول نہ جانا، یعنی اس کا تھیم کیا بنتا ہے، اللہ کو بھولنا نہیں۔ کیسے؟ پہلی بات ہے کہ اللہ سے ویسے ڈرو جیسے ڈرنے کا حق ہے۔ دو دفعہ اتق اللہ کا لفظ آیا ہے آیت نمبر 18 میں۔ جب مسلمانوں کو دو بار کہہ دیا جائے اللہ سے ڈرو، تو پھر ان کو کتنا ہی اللہ سے کیوں نہیں ڈرنا۔ پھر بتایا کہ کیا حق ہے دیکھ اللہ سے ڈرنے کا، ہم کہتے ہیں نا کیسے ڈریں، پریکٹیکل کیا ٹپس ہیں، تو پانچ باتیں بتائی گئیں اس ناطے سے کہ اللہ سے ڈرنے کا حق کیا ہے۔ پہلی بات یہ ہے کہ اپنے کل کے لیے کیا بھیج رہے ہو اس کی فکر کرو، پھر اس بات کا شعور رکھو کہ اللہ تمہارے اعمال کو دیکھ رہا ہے، پھر ان جیسے نہ ہو جاؤ جو اللہ کو بھول گئے، سزا میں اللہ نے ان کی جانیں ان کو بھلا دی، اور دوزخ میں اور جنت میں جانے والے برابر نہیں ہو سکتے اس کا یقین رکھنا، اور جنت میں جانے والے کامیاب ہیں۔ اگر ہم اس حصے پہ بات کر کے دیکھیں تو ہمیں اپنے لیے بہت ہی زیادہ موٹیویشن ملتا ہے اس میں۔ عموماً انسان اپنے آنے والے کل کے لیے پہلے سے تیار رہتا ہے۔ پڑھانا ہے تو آپ کل والے سبق کو آج پڑھ لیں گے، آپ کا ٹیسٹ ہے تو آپ آج تیاری کریں گے، آپ کے گھر میں مہمان آتے ہیں تو آپ ایک دن پہلے تیاری کرتے ہیں، بچوں کے اسکول کے یونیفارم ایک دن پہلے سے تیار کر کے رکھتے ہیں آپ، اور اسی طرح چلتے جائیں تو ہماری پوری زندگی اس چیز کی کا ثبوت ہے کہ ہم آنے والے دن کی تیاری کرتے ہیں۔ بعض لگا عید یا شادی یا کوئی اور بڑے موقع ہوتے ہیں تو ایک دن نہیں بہت دن پہلے سے تیاریوں میں شروع ہوتے ہیں، لیکن اللہ تعالیٰ پوچھ رہا ہے کہ یہ بتاؤ کہ اس کل کے لیے کیا تیار کیا ہے، جس کا یہ بھی نہیں پتا کہ وہ 24 گھنٹے کے بعد آئے گی، 24 منٹ کے بعد بھی آ سکتا ہے وہ کل تمہارا، سیکنڈز، और एक सेकंड के बाद भी। हमें से किसी को नहीं पता कि हमारी जिंदगी की कल कब शुरू हो जाएगी, मौत की सूरत में। इसीलिए अल्लाह ताला ने मौत का वक्त हमसे छुपा के रखा ताकि हर वक्त तैयारी करो। अकलमंद होते हैं वो लोग जो वक्त से पहले तैयारी कर लेते हैं, और बहुत ही नासमझ हैं वो लोग जो ये सोचें कि अभी बहुत उम्र पड़ी है, बाद में तैयारी कर लेंगे। नहीं, फिर इसके बाद अल्लाह ताला ने एक अपना इंतकाम बताया। मैं चाह रही थी कि इस आयत को हाईलाइट करवाऊं जो आयत नंबर 19 में है, वला तकूनु कल्लज़ीना नसुल्लाह। इतनी बात तो समझ में आ गई कि उन लोगों जैसे मत हो जाओ जो अल्लाह को भूल गए। अल्लाह को भूलना क्या होता है, यानी अल्लाह को भूलना क्या है, किस चीज को भूल जाना कि कल उसको जवाब देना है। कल को भूल जाना, आखिरत को भूल जाना, हिसाब किताब से बात अपने आप को ना रखना, ये चीजें हैं अल्लाह को भूलना, नमाजों को भूल जाना, रोजे को भूल जाना। अल्लाह ताला ने यहाँ इस भूलने का एक इंतकाम दिया है, वो क्या, फअनसाहुम अनफुसहुम। जो अल्लाह को भूलता है वो अपनी जान को भी भूल जाता है। कैसे, मैं इस आयत पे जब आती हूँ तो मैं जरूर सोचती हूँ कि अपनी जानों से गाफिल होने से क्या मुराद है, यानी जो खुदा फरामोश होता है वो खुद फरामोश भी हो जाता है। इतना दुनिया के पीछे भागता है कि फिर अपनी सेहत का भी ख्याल नहीं रहता, भूखा प्यासा काम 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 काम, इतना आगे बढ़ जाओ कि कुछ नहीं करना। यानी कुछ बहनें ऐसी हैं कि वो शोहरों के बारे में मोटे मोटे आंसुओं के साथ अपने दिल का दर्द पेश करती हैं कि इनको होश नहीं, इतना काम का जुनून है कि खाना भी नहीं खाने आते। खाना देती हूँ तो साथ वापस आ जाते हैं और कहते हैं कि मिला नहीं, वक्त नहीं मिला खाने का। नमाज पढ़ी थी, नहीं, गाहक आए हुए थे, नमाज छोड़ दी। कुछ घर वालों ने कहा ये काम कर दीजिए, किया, नहीं, गाहक आए हुए थे। यानी आप देखिए कि जब इंसान रब को भूलता है ना तो एक वक्त आता है वो खुद को भी भूल जाता है। इसीलिए वो कहते हैं ना कि तू मेरा नहीं बनता, अपना तो बन। ये कि सजा है अल्लाह ताला की तरफ से कि जब हम अल्लाह के दीन के लिए वक्त नहीं निकालते या उसको भूलते हैं तो अल्लाह ताला हमें फिर हमारी जानों को भी हलकान कर देता है। बज़ाहर आप ऐसे लोगों को बड़ा कामयाब महसूस करेंगे लेकिन करीब से देखें तो वो बिल्कुल खुद फरामोश किस्म के लोग होते हैं। फिर इसके बाद अल्लाह ताला ने हमें बताया कि अगर ये कुरान किसी पहाड़ पर भी नाजिल हो तो वो इसका बोझ बर्दाश्त नहीं कर सकता, अल्लाह के खौफ से दबता, खौफ से फट जाता। अब इसमें मिसाल दी, क्या मिसाल है और हमें क्यों बताया गया? क्या इसका सिर्फ यही मतलब है कि अल्लाह के नबी सल्लम के सीने पे उतरा था और आप पे बड़ा बोझ था? क्या ये कुरान आज हमारे सीनों पे नहीं उतरा? क्या इसकी 28 मंजिलें हमने अपने सीने पे नहीं उतार ली? हमारे अंदर कितनी आजजी आई, कितनी खशियत, मुतसद्दियम, कांपना। हम कितनी दफा कांप कांप के बैठते हैं कि वाकई इस कुरान का हक का अदा करना है। ये नेमत तो मिल गई, अब इसको वापस नहीं करना, इसका हक अदा करने की कोशिश करनी है इंशाअल्लाह ताला। फिर आखिर में अल्लाह ताला की सिफात 3 आयतों में 18 सिफात बयान हुई। इसको जहन में रखते हुए सोचिए कि क्यों नबी सल्लल्लाहु अलैहि वसल्लम इसको फिर सुबह शाम पढ़ने का हुक्म देते थे। जिस बंदे ने इन पे गौर कर लिया तो फिर कैसे हो सकता है कि उसकी जिंदगी में शिर्क आए? क्या क्या सिफात है अल्लाह ताला की? कोई माबूद नहीं उसके सिवा, बादशाह है, निहायत मुकद्दस, सरासर सलामती वाला, गायब और हाजिर को जानने वाला, रहमान और रहीम, अमन वाला यानी अमन देने वाला, निगहबान, सब पर गालिब, अपना हुक्म बजोर नाफिज करने वाला, बड़ा होके रहने वाला, शिर्क से पाक, तखलीक का मंसूबा बनाने वाला, फिर इस मंसूबे को नाफिज करने वाला, सूरतें बनाने वाला, इसके बेहतरीन नाम हैं, आसमानों और जमीन की हर चीज इसकी तस्बीह करती है, जबरदस्त और हकीम है। अब आप बताइए, जो ये 18 बातें सोच ले फिर क्या वो अल्लाह को छोड़ के कहीं और जाएगा? उसको जब अल्लाह ताला के निगेबान होने का ख्याल आएगा तो क्या वो किसी और की प्रोटेक्शन में आना चाहेगा? इसको एक एक बात पे, एक एक सिफत पे गौर करना है इंशाअल्लाह ताला, और देखना है कि क्या वाकई میرے دل میں اللہ تعالیٰ کی اتنی بڑائی آ گئی. اللہ تعالیٰ کے ایک نام کو اگر انسان سمجھ کے پڑھ لے نا تو میرا خیال ہے کہ پھر اس کی زندگی سے نافرمانی کا خیال نکل جاتا ہے. اللہ تعالیٰ ہم سب پہ اپنی رحمت کرے.